यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित समिट अफ द फ्यूचरलाई सम्बोधन। अति कम विकसित मुलुकलाई दिगो विकास लक्ष्य प्राप्त गर्न वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रधानमन्त्रीको भनाई। मानिसका ज्ञान र अनुभव संरक्षणमा साहित्य र संस्कृतिको अहम भूमिका रहने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छविलाल जोशीलाई 5 दिन थुनामा राख्न कास्की जिल्ला अदालतको अनुमति। र इजरायली आक्रमणमा परि लेबनानमा कम्तीमा 182 जनाको मृत्यु, 700 भन्दा बढ़ी घाइते। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित मुलुकहरूलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गृहस्थ उत्पादन जीडीपीको 40% खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभा अन्तर्गत संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित मुख्यालयमा आयोजित समिट अफ द फ्यूचरको सहअध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरूले उपलब्ध गराउने भनिएको वित्तीय स्रोत परिचालनका लागि आग्रह गर्नुभयो। उहाँले COVID-19 दीर्घकालीन प्रभाव, बढ़दो द्वन्द्व र जलवायु परिवर्तन लगायतका संकटले दिगो विकासतर्फको प्रगतिलाई गम्भीर रूपमा असर पारेको उल्लेख गर्नुभयो। यसले विश्वमा गरीबी, भोकमरी र असमानता बढ़ाइरहेको उहाँको भनाई छ। प्रधानमन्त्री ओलीले विकासोन्मुख राष्ट्र, अल्प विकसित देश, साना टापु जस्ता विशेष अवस्थाका देशले विकसित देशको तुलनामा बढ़ी जोखिम भोग्नु परिरहेको उल्लेख गर्दै अहिले प्राप्त नतिजा निराशाजनक रहेको बताउनुभयो। दशकौं अघि तयार पारिएको विश्व वित्तीय प्रणालीले गरीबी, जलवायु परिवर्तन र असमानता जस्ता वर्तमानमा देखिएका समस्यालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्वको वर्तमान आर्थिक प्रणालीले पछि परेका देशहरूको बढ़दो आवश्यकताहरू र विशेष चुनौतीहरूको सामना गर्न कठिन भइरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई समावेशी, पारदर्शी र जवाफदेही बनाउन उनीहरूको संरचनामा सुधार आवश्यक रहेकोमा जोड़ दिनुभयो। कम आय भएका देशहरूलाई भरपर्दो डिजिटल कनेक्टिभिटीमा पहुँच, बलियो डिजिटल पूर्वाधार, कनेक्टिभिटी लागत घटाउने र विश्वव्यापी डिजिटल सञ्जालमा पहुँच प्रदान गर्न जोड़ दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसँग लड्ने प्रतिबद्धता पूरा गर्न स्मरण गराउँदै जलवायु अनुकूलन र न्यूनीकरण कोषहरू बढ़ाउन आग्रह गर्नुभयो। यसअघि अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच गए राती भेटवार्ता भएको थियो। भेटमा नेपाल भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका मानवाधिकार उच्च आयुक्त भोल्कर टर्कले आज शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय न्यूयोर्कमा भएको भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि राजदूत लोकबहादुर थापा सहभागी हुनुहुन्थ्यो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले न्यूयोर्कमा विभिन्न देशका विदेश मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। उहाँहरू संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्यूयोर्कमा हुनुहुन्छ। मन्त्री डाक्टर राणाले हिजो इण्डोनेशियाका विदेश मन्त्री रेटनो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। यसैगरी मन्त्री डाक्टर राणाले हिजो नै बुरूण्डीका विदेश मन्त्री अल्बर्ट सिंगिरोसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो। यस्तै परराष्ट्र मन्त्री डाक्टर राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास सम्बन्धी मन्त्री भिल्ली ताभियो बीच पनि न्यूयोर्कमा भेटवार्ता भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा साहित्यको विकासमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनु भएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 105 जन्म जयन्तीका अवसरमा मर्स्याङदी वाङमय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो विचार व्यक्त गर्नुभएको हो। राष्ट्रपति पौडेलले कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा व्यक्त गर्नुभयो। सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको राष्ट्रकवि माधव प्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्नुभयो। सो पुरस्कारको राशि 1,00,000 रूपियाँ सहित सम्मान पत्र रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा साहित्य संस्कृति भएको धारणा व्यक्त गर्नुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको 67 वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव 2081 पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले भाषा साहित्य संस्कृति दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले साहित्य मार्फत समाजलाई विशिष्ट रूपमा देखाउन सकिने बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको 67 वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव 2081 पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजको वास्तविकतालाई देखाउने भएकाले साहित्यकार अबौद्धिक सम्पदाका रूपमा स्थापित भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन छोटो विश्राम।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई 5 दिन थुनामा राख्न अनुमति दिएको छ। आज जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले 5 दिन थुनामा राख्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिनुभयो। गोर्खा मीडिया नेटवर्क प्रणालीका शेयर धनी 59 वर्षीय जोशीलाई 10 दिन म्याद थप्न माग गर्दै कास्की प्रहरीले आज दिउँसो अदालतमा उपस्थित गराएको थियो। दोषी विरूद्ध सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान गरिन लागेको प्रहरीले जनाएको छ। अमेरिकन डलर देखाई 64 लाख रूपियाँ नगद ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सर्लाही बागमती नगरपालिका एक घर भई हाल भक्तपुर जगाते भाते ढिकुरे बस्ने 30 वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ सिन्धुपाल्चोक बलेफी गाउँपालिका 3 घर भई हाल भक्तपुर ठिमी बस्ने 20 वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक 12 विसी नगरपालिका 2 कर्थली घर भई हाल भक्तपुर सूर्यविनायक कटुञ्जे बस्ने 20 वर्षीय भीम बहादुर तामाङ रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई जडीबुटीबाट पक्राउ गरेको हो। सो विषयमा थप अनुसन्धान तथा कार्यवाहीको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुर ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूले भक्तपुर चागो नारायणका नीरज थापालाई प्रलोभनमा पारी ठगेको खुलेको त्यहाँबाट हाम्रा संवाददाता पुष्कर राज बुढाथोकीले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली आक्रमणमा परि दक्षिण लेबनानमा कम्तीमा 182 जनाको मृत्यु भएको छ। हिजबुल्लाह विरूद्ध इजरायलले गरेको आक्रमणमा 700 भन्दा बढ़ी घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच इजरायली सेनाले लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट टाढ़ा रहन आग्रह गरेको छ। इजरायलले इरान समर्थित हिजबुल्लाह समूह विरूद्ध थप आक्रमण गर्ने जनाएको छ।
नेपालमा विश्वव्यापी खाद्य सुरक्षा रणनीति र कृषिमा प्रत्यक्ष वित्तीय लगानी परियोजना शुभारम्भ भएको छ। परियोजनाको शुभारम्भ गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो उद्यमशील र प्रतिस्पर्धात्मक बनाउन सरकार लागि परेको बताउनुभयो। 2/3 ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेकोले त्यसको आधुनिकीकरण आवश्यक भएकोमा मन्त्री अधिकारीले जोड़ दिनुभयो। मुलुकको कुल गार्हस्थ उत्पादन जीडीपीमा लगभग 24.5% योगदान कृषि क्षेत्रले पुर्याउँदै आएको छ। मन्त्री अधिकारीले कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित गुणस्तरीय कृषि सामग्री, बिउ मल सिंचाई यन्त्रमा सीमित पहुँच र अव्यवस्थित बजारले कृषिको विकासमा बाधा पुर्याइरहेको कृषि मन्त्रीले बताउनुभयो। सरकारले कृषिमा लगानी दशक घोषणा गरेर काम गरिरहेकोले लगानी बढ़ाउन र युवा पुस्तालाई कृषिमा आकर्षित गर्न आवश्यक कानून संशोधनको तयारी भइरहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो। हरित अर्थतन्त्र निर्माण गर्न त्यसका आधार तयार गरिनुपर्नेमा सम्बद्ध क्षेत्रका व्यक्तिहरूले जोड़ दिनु भएको छ। सोमबार काठमाडौँमा आयोजित एसियन क्रेडिट सप्लिमेन्ट इन्स्टिच्युट फेडरेशनको 36 सम्मेलनको अन्तिम सत्रका सहभागी वक्ताहरूले हरित अर्थतन्त्रको आधार निर्माण गरिनुपर्ने आवश्यकता औल्याउनु भएको हो। सम्मेलनका क्रममा प्रकृतिका लागि लगानी शीर्षकको अन्तिम सत्रका वक्ताहरूले नेपालको नीति निर्माण तहमा समेत हरित अर्थतन्त्रको अवधारणा नयाँ रहेको र विस्तारै कार्यान्वयन हुने क्रममा रहेकोले यसलाई थप परिष्कृत व्यवस्थित तुल्याउन अन्तर्राष्ट्रिय कृष्ट अभ्यासलाई अवलम्बन गरिनुपर्नेमा वक्ताहरूले जोड़ दिनुभयो। सम्मेलनमा कृषि विकास बैंकका नायब महाप्रबन्धक बाबुकाजी थापाले नेपालको बैंकिङ क्षेत्रका लागि हरित वित्तको अवधारणा नयाँ रहेको र बैंक तथा वित्तीय संस्थाले त्यसको महत्व तथा आवश्यकता पहिचान गर्न नसकेको उल्लेख गर्नुभयो। बिजनेस अक्सिजन प्रणालीका प्रमुख कार्यकारी अधिकृत सिद्धान्त राज पाण्डेले नेपालले न्यून सम्भाव्यताको भायबिलिटी ग्याप फण्डिङ सम्बन्धी कानूनी आधार तयार पारे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन प्रवर्धनका लागि वर्ल्ड ट्राभल मार्केटमा सहभागिता जनाउने भएको छ। आगामी कार्तिक 20-22 गतेसम्म बेलायतको लन्डनमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने निश्चित भएको छ। पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण मञ्चका रूपमा लिने यस मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्य बारे बुझ्न तथा सूचना प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपालको पर्यटनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि नेपालले वर्ल्ड ट्राभल मार्केटमा सहभागिता जनाउने निर्णय गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्न पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औल्याउनु भएको छ। सोमबार बैंककमा आयोजित 37 एसियन ट्रेड प्रमोशन फोरममा बोल्दै अध्यक्ष ढकालले विदेशी लगानीकर्ताहरूलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरू जस्ता क्षेत्रमा लगानीको सम्भावना रहेको जानकारी गराउनुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 59.02 अंकले घटेर 2529.33 अंकमा कायम भएको छ। सोमबार नेप्सेमा 329 कम्पनीहरूका 1,35,35,903 किता शेयरहरू 5,66,03,02,000 मूल्यमा किनबेच भएका छन्। सोमबार सबै समूहका उपसूचकहरू घटेका छन्।
अब खेल समाचार अजय बमबाट।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताउनु भएको छ। सप्तरीको राजविराज स्थित जिल्ला प्रशासन कार्यालयमा सोमबार जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री चौधरीले आवश्यक भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकाले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि घोषित मितिमा हुन नसक्ने बताउनु भएको हो। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगिरमा सञ्चालन गर्ने तय गरिएको भए पनि पूर्वाधार निर्माण गर्ने क्रम चलिरहेकाले प्रतियोगिता अब आगामी फागुनमा सञ्चालन गर्ने मन्त्री चौधरीले जानकारी दिनुभयो। सुजङ डंगलको ह्याट्रिक गरेको खेलमा नेपालले साफ U17मा पहिलो जित हासिल गरेको छ। सोमबार पुठानमा भएको खेलमा नेपालले श्रीलंकालाई 4-0 पराजित गरेको हो। जितसँगै समूह बीको नेपालले 2 खेलमा 3 अङ्क जोडेको छ। नेपाल जितमा सुजन डंगोलले ह्याट्रिक गर्दा विज्ञान खण्डकाले 1 गोल थपे। गत शनिबार पहिलो खेलमा पाकिस्तानसँग नेपाल 1-0 पराजित भएको थियो। नेपालले श्रीलंका विरूद्ध 4-0 शानदार जितमा महत्वपूर्ण 3 अङ्क जोडेको छ। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका भूटानसँग 5-1 हारेको थियो। समूह बीमा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार भूटानसँग खेल्नेछ। गत संस्करणमा नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको थियो। यो समूहको 2 शीर्ष टीम सेमी फाइनलमा पुग्नेछन्। सेमी फाइनल असोज 12 र फाइनल 14 गते हुनेछ। विभागीय टोली नेपाल एपीएफ क्लबले इन्फा महिला लीगमा सोमबार सुदूरपश्चिम प्रदेश विरूद्ध 19-0 फराकिलो जित निकालेको छ। जारी लीगमा यो सबैभन्दा ठूलो अन्तरको जित हो। यसअघि त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिम विरूद्ध नै 14-1 जित निकालेको थियो। जितसँगै 8 खेलमा 22 अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा कायम छ। 8 खेलमा पराजित सुदूरपश्चिम बिना अङ्क पुछारमा छ। मालदिवसमा भएको काबा महिला क्लब भलिबल च्याम्पियनशीप नेपाल पुलिस क्लबका महिला भलिबल खेलाड़ीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ।
कोशी र मध्य प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदलिरही कोशी मध्यस र बागमतीका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजित समिट अफ द फ्यूचरलाई सम्बोधन। अति कम विकसित मुलुकलाई दिगो विकास लक्ष्य प्राप्त गर्न वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रधानमन्त्रीको भनाई। मानिसका ज्ञान र अनुभव संरक्षणमा साहित्य र संस्कृतिको अहम भूमिका रहने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा। सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका छविलाल जोशीलाई 5 दिन थुनामा राख्न कास्की जिल्ला अदालतको अनुमति र इजरायली आक्रमणमा परि लेबनानमा कम्तीमा 182 जनाको मृत्यु 700 भन्दा बढ़ी घाइते। हौस त राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।